خوف خدا و عشق مصطفی، علم و عمل اصلاح معاشرا، خوف خدا و عشق مصطفی، علم و عمل اصلاح معاشرا، فقه شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. صلاة والسلام علیک یا رسول اللہ وعلى آلك وصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. نويت سنة الاعتكاف، جب کبھی داخل مسجد ہونے کی سعادت پائیں اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں، دل ہی میں ارادہ کر لیجئے میں نے سنت اعتکاف کی نیت کی. آپ معتکف ہو گئے، جب تک مسجد میں رہیں گے مفت کا ثواب ملے گا. یاد رکھیے، مسجد میں کھانا پینا، سونا، سحری، افطار، اب زمزم شریف پینا، دم کے اوپانی پینا، نیاز کھانا، یہ سب اسی صورت میں جائز ہوتے ہیں جبکہ پہلے سے اعتکاف کی نیت کی ہوئی تھی. مسجد میں افطاری آ گئی، اب اعتکاف کی نیت نہیں کی تھی تو نہیں کر سکتے وہاں پر افطار، نہ کھانے پینے کے لیے اعتکاف کی نیت کی جا سکتی ہے، بلکہ اعتکاف کی نیت اب بھی اللہ کی رضا کے لیے کر سکتے ہیں، کر دیجئے. پھر کچھ ذکر و درود کر لیجئے، مثلاً 12 مرتبہ درود شریف پڑھ لیے، اب چاہے تو کھا پی سو سکیں گے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد، ضیاء درود و سلام، پیج نمبر 9، فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 30، جب تم رسولوں پر درود پاک پڑھو تو مجھ پر بھی پڑھو، بے شک میں تمام جہانوں کے رب کا رسول ہوں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
وہ گراؤنڈ جہاں پورے سال نماز نہیں پڑھی جاتی، اس جگہ نماز عید پڑھنا کیسا؟
جائز ہے جبکہ اور شرائط پائے جائیں.
فیضان بھائی پوچھ رہے ہیں، اگر کوئی شخص داڑھی بھی رکھتا ہو اور پینٹ شرٹ بھی پہنتا ہو تو اسے شلوار قمیض کے لیے بار بار ٹوکنا کیسا؟
دل آزاری ہوتی ہو تو ظاہر ہے کہ نہیں ٹوکا جائے گا، یعنی اس طرح ٹوکتا ہے کہ دل آزاری ہوتی ہے. اگر مشورتاً کوئی کہتا ہے اس کو تو مشورہ تو واجبی ہے کہ وہ داڑھی کے ساتھ شلوار کرتا زیادہ جمتا ہے، پینٹ شرٹ اور یہ ننگے سر اگر پوری داڑھی والا ہو تو بعض اوقات یعنی کہ وہ پھبتا نہیں ہے، لیکن داڑھی اپنی جگہ پر واجب ہے، پینٹ شرٹ پہننا گناہ نہیں ہے. تو یوں وہ ناجائز تو کر نہیں رہا پینٹ شرٹ پہننے والا، اور آج کل کا ماحول ایسا ہے کہ یہ ہم لوگ جیسے نا، ہم کو تو پینٹ شرٹ پہننے کی مجبوری ہے نہیں، ابھی بےچارے دفتروں میں کام کرتے ہیں، ادھر ادھر نوکریاں کرتے ہیں تو ہر جگہ پینٹ شرٹ کے ساتھ ہی ترکیب ہوتی ہے تقریباً، باقی پینٹ شرٹ کے بغیر گزارا نہیں ہے. اب ایسی صورت میں اب وہ پینٹ شرٹ کے پیچھے آپ لگے رہیں گے نا تو پھر یہ کہ بندہ ایسا نہ ہو کہ نماز سے بھی جائے کہ یار چھوڑے یار مولانا لوگ بہت سختی کرتے ہیں. تو جہاں مطلب ضرورت ہے وہاں مطلب چلو ٹھیک ہے کہ بھائی داڑھی رکھنا تو یہ تو واجب ہے، ہے نا، ایک مٹھی رکھنا اور اس سے چھوٹی کرنا یہ حرام، منڈانا حرام، تو یہ ہم نے بتایا. لیکن اس میں بھی اگر آپ کسی کے پیچھے پڑ جائیں گے نا تو وہ بھاگ جائے گا، تو बोलने जैसा है नहीं, बोले वो जिसका एक वजन हो। तो दाढ़ी रखवाना ये मतलब मैं कई बार मैं तो कहा है कि हाँ हाँ मेरे जिम्मे रह दो, मैं समझाता रहूंगा, हम लोग समझाते रहेंगे। आप अगर पीछे पड़ जाओगे ना तो फिर बंदा हाथ से निकल जाएगा, वो आएगा भी नहीं। यहाँ तक कि अब बहुत सौ ने वादे किए और तजर्बा ये कि रखते नहीं है, एक तादाद है देखे हाँ कहकर। तो आप भी देखेंगे क्या एहतिकाब में गया था, स्क्रीन पर भी बड़े जोरदार तासुरात रो रो के दिए थे कि अब तो यूं गर्दन कटेगी तो भी दाढ़ी नहीं कटेगी और नहीं घटेगी, और ये बोलने को तो जज्बात में बोल गया। अब वो वहां आया तो उसने तो कुछ का कुछ कर डाला है दाढ़ी को। अब आप इसको देखेंगे तो आप तंज करेंगे, यार क्या हुआ, तो बड़े रो रहे थे, मस्जिद में वादा करके तुम मुकर गए हैं। अब ये कहोगे ना तो होगा क्या यार, जिसको पूरे महीने हम समझाते रहे वो नहीं रख पाया, अब आपके सिर्फ कहने से वो रख ले इसका चांस ना होने के बराबर है। नतीजा क्या होगा, वो आपसे भी टूट सकता है शर्म के मारे घबरा कर। मैंने एक बार एक को दाढ़ी के लिए आमादा किया, खाता पीता आदमी था, दाढ़ी के लिए आमादा किया, वादा कर लिया ठीक है मैं दाढ़ी रख लेता हूं। मैं तो अब समझाता और मेरा अपना एक तरीका है पुराना, तो दावत इस्लामी के मदनी माहौल की बात करता हूँ, तो हो सकता है वो अत्तारी भी होगा जाहिर है, मतलब वो तो मैंने उसको नेकी की दावत दी, इंफिरादी कोशिश में रख ली दाढ़ी, हाँ कह दिया दाढ़ी मैं रख लूंगा। फिर कुछ दिन के बाद मैंने उसको देखा तो दाढ़ी उसने नहीं रखी थी, मैं अनजाना हो गया, बात ही नहीं हुई। अनजाना से मुराद मैंने इसको बोला ही नहीं कि यार क्या हुआ, तुमने तो वादा किया था बड़ा मैं दाढ़ी रखूंगा, मैंने कुछ भी नहीं बोला, वही अपने अंदाज में मिलना सलाम दुआ जो भी। तो उसने अपने किसी दोस्त से बोला कि लगता है कि ये भूल गए हैं, दे रहा हूं ये भूल गए, अलग में भूला नहीं था, मुझे याद था, अगर मुझे बंदा भगाना नहीं था, जिस तरह हमारे नादान जज्बाती इस तरह में बंदा भगा देते हैं। मैंने दाढ़ी नहीं रखी, आने दो उसको, पेंट शर्ट पहनता आने दो, फुला फुला ये गुनाह करता है इसको आने दो, उसका रास्ता खोलो, इसको प्यार दो आने दो, इंशाल्लाह एक दिन आएगा कि ये अगर आज नमाज नहीं पढ़ता आपने इसको प्यार दिया है, कल इंशाल्लाह दूसरों को नमाजी बनाना शुरू कर देगा। और ऐसे ही होता है कि जितने मुबल्लिग हैं कोई माँ के पेट से मुबल्लिग बन के थोड़ी आए, मैं एक से के मतलब है मतलब करना में ईसाई भाई जो है ना हमारे पास मुबल्लिग, एक से एक इसमें मिलेंगे आपको, जो पहले इनका माजी बहुत अजीब और गरीब था, आज माशाल्लाह बयान कर रहे हैं, दीन दीन फैला रहे दुनिया में। तो ये सब प्यार से होगा, नरमी से होगा, शफकत से होगा, तो इसलिए मैंने ये अच्छा हुआ ये एक बात निकल गई। तो इमामे का किसी ने वादा किया नहीं पहना, आपको जैसे पता ही नहीं उसको छेड़ो ही नहीं, उसको दाढ़ी नहीं रखी इसको छेड़ो ही मत, पेंट शर्ट पहनता है नहीं इसको छेड़ रहा नहीं है, भले इसने कहा था कि मैंने कुर्ते पहनूंगा और ये करूंगा और मतलब खरीद भी लिया था, अब देखो ना ये घर जाएगा ना तो यहाँ का माहौल, घर में माँ बोलेगी मैं तेरी शादी के लिए मैं कुछ भी नहीं करूंगी, अब कहा ना ये तो पड़ गया ना आजमाइश में, तू पहले दाढ़ी मुंडा फिर इस टॉपिक पर बात होगी। बाप बोलेगा अपने खानदान में किसी ने नहीं रखी, ये तेरे को क्या हो गया, तुमको इसलिए एहतिकाफ के लिए भेजा था कि तुम ये अंदाज बनाकर आओगे। तो अब माँ बाप फिर बड़ी बहन तो छोटी बहन तो पड़ोस के बड़े बूढ़े खानदान के बड़े बूढ़े ये समझाना शुरू करेंगे शादी के बाद रख लेना, दो बच्चे हो जाए तो फिर रख लेना, ये इन सबको गारंटी है कि ये जिंदा रहेगा, शादियां करेगा और बच्चा भी बच्चे बाप भी बनेगा ये। तो यूं यूं समझाते हैं। अच्छा एक तो घर का माहौल, फिर जनाब ये जहां ये काम करता है नौकरी करता है वहां का स्टाफ, ये खुद सेठ बॉस अफसर, यानी कि एक बंदा इतना बेबस होता है जो शरीयत पर अमल करना चाहता है सुन्नत पर अमल करना चाहता है, चारों तरफ से उसका घेरा तंग किया जाता है, अब इसमें अगर उसको स्टेमिना मिल गया और वो अगर खुद एतमादी उसकी मजबूत है, विल पावर उसके मजबूत है, और ये निकल गया तो निकल गया, वरना इसको शैतान पटक देता है। फिर हम उसको करेंगे शर्मिंदा। हम तो अच्छे लोग कहलाते हैं ना, नेक लोग कहलाते हैं, दाढ़ी नहीं रखी है। तो फिर ये बेचारा हो सकता है कि नमाजों भी से जाए और अल्लाह ना करे अकीदों से भी जाए यार। तो इसलिए मेहरबानी करके आप हिकमत अमली से काम करें। अगर खुदा ना खाता नमाज भी तर्क कर देता है, बेशक उसको समझाए, तंज नहीं करे, मजाक ना उड़ाए। इसने बड़े वादे किए थे कि अब तो मैं सदाए मदीना भी लगाऊंगा और फजर में तो उठता नहीं है, तो ये अब आप गुनाहगार हो रहे हैं, इसके ऐब खोल गए। अल्लाह करे दिल में उतर जाए मेरी बात, है ना। ऐसे मौके पर यही करना है कि मतलब एक उंगली उठाई इसकी तरफ तो तीन उंगलियां आपकी तरफ आ रही है, अपने को देख तो कैसा है। दुआए खैर करें, इनको मोहब्बत दें तो इंशाल्लाह सब मदीना मदीना होता रहेगा इंशाल्लाह। सल्लू अलल हबीब
सल्लल्लाहु तआला अला मोहम्मद। तूबु इलल्लाह
अस्तगफिरुल्लाह।
सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मोहम्मद। ये नरमी नरमी और नरमी ही इख्तियार करनी चाहिए। आपका ये पूरा जो हुआ, आपका ये मदनी गुलदस्ता, इससे हम यही नतीजा निकालें कि तंज करना, टोकना, ताना देना और इस तरह अल्लाह ना करे शर्मिंदा करना, इसके हवाले से आपने ये जो मदनी फूल दिए, तो क्या ये सेम मदनी फूल घर में माँ बहनों के लिए भी हैं? क्योंकि एक तो होगी वो कि ये नहीं कर, दूसरा वो माँ बाप भी चाहते होंगे कि ये करे, मगर ये अब नहीं कर रहा, इसकी नफ्स ने इसका मतलब कि वो भला नहीं किया, और नफ्स ने किसका भला किया। तो अब घर में भी बाजों का माँ बाप क्यों बड़े बयान दिए थे, और असर होता है कि हफ्ता दस दिन भी बाजों का असर रहता है, उसके बाद टूटना शुरू हो जाता है। तो बाजों का घर से भी तनकीद और ताने के ऐसे मामला शुरू हो जाते हैं माँ बाप, हो सकता है घर में मदनी माहौल हो और कोशिश की गई हो कि ये बन सवर कर आ जाएगा, मदनी माहौल में ढलकर आ जाएगा
मदीना मदीना,
फिर घर से भी बाजों का ऐसा टोकने का तंज का होता है, फिर वो तंज तून सुन सुन कर ये इतना मजबूत पक्का हो जाता है कि अब तंज या ताना भी इसको कोई असर बसर करते नहीं है,
जिद चढ़ जाती
है, जिद चढ़ जाती है। तो इसके लिए अगर यही मदनी फूल घर वाले भी कबूल फरमाए।
हाँ, बस आपने दे दिए माशाल्लाह कि घर वालों को भी ऐसा करना नहीं है, सख्तियां नहीं करनी है। बाजू का तो फिर समझाना आता भी नहीं है, बाप दाढ़ी वाला होता है, बाजू का इमामा भी पहन लेता है, और बेटे के लिए कुर्ता भी है कि बेटा नमाज पढ़े, नेक बने, ये दाढ़ी रखे, इमामा बांधे, बुरी सोबत में न रहे। लेकिन बाप जिस तरह समझाता है ना, इसकी चुपके से कोई मूवी बना लेना, अपने को दिखा देना, तो पता चल जाएगा ये बेटे को किस तरह बर्बाद कर रहा है बाप। क्योंकि इसका तजुर्बा है ना, इन मानोगर कि हम लोगों के सामने भी आता है ना, जैसे बाप इतना समझाता हूं, अब गया ना, डिग्रेड हो गया सर, आप पूरी बात समझ गए होंगे। तो इस तरह मतलब नहीं समझाया जाता, मोहब्बत से, प्यार से, शफकत से काम होगा। इस तरह बेजा सख्ती जो है ना, ये औलाद को नाफरमान बना देती है। हाँ, ढीठ बन जाएगा, निडर हो जाएगा। तो इसलिए समझाना आता नहीं है, मुश्किल ही है, खुसूसन बुजुर्गों को। तो वो बिल्कुल तोप के दहाने पर इनका गुस्सा होता है, बटन दबाओ धमाका होता है, गोला निकलता है। तो इस तरह ये बेचारे समझाते होते हैं कि बस खुदा की पनाह। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
तेरी सुन्नतों पे चलकर
बाप ये ارشاد فرمائے کہ شش عید کے روزے کیا ہوتے ہیں اور یہ کب رکھے جاتے ہیں اور ان کی کیا فضیلت ہے؟
شش عید کے روزوں کے تعلق سے احادیث مبارکہ میں ہے فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے رمضان کے روزے رکھے پھر چھ دن شوال میں رکھے، یعنی رمضان کے فوراً بعد جو مہینہ آتا ہے اس کا نام شوال ہے، تو جس نے رمضان کے روزے رکھے پھر چھ دن شوال میں رکھے تو گناہوں سے ایسے نکل گیا جیسے آج ہی ماں کے پیٹ سے پیدا ہوا ہے۔ ایک فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم یہ، جس نے رمضان کے روزے رکھے پھر ان کے بعد چھ دن شوال میں رکھے تو ایسا ہے جیسے دہر کا یعنی عمر بھر کے لیے روزہ رکھا۔ ایک اور حدیث پاک، جس نے عید الفطر کے بعد چھ روزے رکھ لیے یعنی شوال میں تو اس نے پورے سال کے روزے رکھے کہ جو ایک نیکی لائے گا اسے دس ملیں گے، تو ماہ رمضان کا روزہ دس مہینے کے برابر ہے اور ان چھ دنوں کے بدلے میں دو مہینے تو پورے سال کے روزے ہو گئے۔ تو اس طرح مطلب ہے کہ چھ روزے شوال کے رکھنے کا بھی اگر کوئی مجبوری نہ ہو تو ضرور اہتمام کیجئے گا، اور یہ ضروری نہیں ہے، بعض لوگوں میں مشہور عوام میں بڑے بوڑھوں میں اور شاید عورتوں میں زیادہ کہ وہ عید کے دوسرے دن روزہ ضروری سمجھتے، عید جیسے ہی گئی تو اب دوسرا دن آیا عید یعنی دوسری عید اس دن روزہ رکھنا ضروری ہے، اور لگاتار چھ روزے ہی رکھتی ہیں اور پھر جب ساتواں دن آتا ہے یا چھٹے کے افطار میں یہ شش عید کے نام سے عید کرتی ہیں، تو یہ اپنی مطلب خود ساختہ یہ ان کا نظام ہوتا ہے اس طرح۔ تو بہرحال یہ کہ صحیح یہ کہ پورے شوال میں کبھی بھی چھ روزے رکھ لیے تو یہ شش عید کے روزے ہو گئے پورے مہینے میں۔ عید کے دوسرے دن روزہ رکھنے کی اگر یہ شرط رکھتے ہیں اپنے، یہ رکھ بھی نہیں سکتے ظاہر ہے جب تک کوئی مطلب نہیں کہ شریعت ایسا، ہاں فقہاء کرام نے لکھا ہو تو وہ ایک الگ بات ہے، لیکن بہرحال نچوڑ یہی ہے پورے مہینے میں رکھنے ہیں۔ وہ عید کے دوسرے دن کیا ہوتا ہے کہ دعوتیں ہوتی ہیں، سیر و تفریح، ہزار ذہن ہوتا ہے لوگوں کا کھانے پینے کا، تو عید کے دوسرے دن روزہ اس کے لیے دشوار ہوتا ہے۔ پھر عید کے دوسرے دن روزہ نہیں رکھا تو اب یہ سمجھ دیں گے اب تو رکھ ہی نہیں سکتے، پہلا دن ضروری ہے۔ یہ میں نے اس طرح کا ماحول دیکھا ہے کسی دور میں عورتوں میں، جیسے یہ باتیں خاندان میں باتیں دوستوں میں باتیں، تو بہرحال یہ کہ صحیح یہی ہے کہ پورے مہینے میں چھ روزے جب بھی رکھ لے، بلکہ بہتر یہ ہے کہ ایک دن چھوڑ کر ایک دن رکھے متفرق، یعنی کہ منتج الگ الگ، ایک دن رکھ لیا دو دن چھوڑ دیے، ایک رکھ دیا تین دن چھوڑ دیے، ایک دن رکھا ایک دن چھوڑ دیے۔ اچھا چھ لگاتار اگر مسلسل رکھیں گے کنٹینیو تب بھی جائز ہے شش عید کے روزے کے فضائل انشاءاللہ حاصل ہوں گے۔
پاپا افضل جو ہے وہ الگ الگ رکھنا ہے یا ایک ساتھ چھ رکھنا ہے؟
یہ مانا فیضان مدینہ یہ اپنے اسی عید کے مہینے کا ہے شوال المکرم کا، تو یہ آ گیا ہے الحمدللہ، تو اس کے پیج نمبر 13 پر ہے شوال کے چھ روزے متفرق یعنی الگ الگ رکھنا افضل ہے، اور چاہے تو ایک ساتھ بھی رکھ سکتے ہیں لیکن افضل الگ الگ رکھنا ہی ہے۔ در مختار مع رد المختار جلد 3 پیج نمبر 485 ملخصاً۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔
سوال یہ آیا ہے کہ آپ الوداع جو پڑھتے ہیں تو یہ الوداع پڑھنا یہ کہاں سے ثابت ہے؟
کہاں سے ثابت ہے
مطلب سوال تو خیر آتا ہے بدعت کا بھی لکھا ہے اس کے اندر کیوں کرتے ہیں کیا کرتے ہیں، اب اس طرح سوال آیا ہے۔
نعت پڑھیں تو بھی مسئلہ، الوداع پڑھیں تو بھی مسئلہ، کیا کریں یار، اعتکاف اس طرح کرتے ہیں اس پر بھی بعض لوگوں کا عزم نہیں ہوتا इस तरह इतका थोड़ी होता है, तो कोने में होता है और यूं होता है, इसमें तो वो रूहानियत नहीं मिलती, तो इबादत का वो तसव्वुर जो है वो फोत हो जाता है। ये भी तरह तरह के इसमें भी मैंने फलसफे पढ़े हैं लोगों के, तो ये हम उड़कर भी देंगे ना तो बोलेंगे ये टेढ़े उड़ रहे, उड़कर दिखाएंगे तो बाजों का मिजाज होता है, तो अलविदा भी बाजों की समझ में नहीं आती। तो उसूल ये है, उसूल के जिस काम को शरीयत ने मना ना किया हो वो जायज होता है। तो यहां सवाल हम मतलब ये कर सकते हैं इल्जामी तौर पर, अगर कोई कहता है कि अलविदा का क्या सबूत है आपके पास, क्या मतलब कौन सी हदीस में है, कौन सी दलील है, तो हम ये उससे कहेंगे कि मना अगर आप कर रहे हैं तो दलील आपने लानी है, हमारे पास ये दलील काफी है कि मना नहीं है। यानी किसी काम के लिए अदम जवाज की दलील ना होना खुद दलील जवाज है। किसी चीज के जायज होने की दलील ये कि इसके नाजायज होने की कोई दलील नहीं है। तो यूं अलविदा जो है ये एक मुबाह काम है कि जिसमें ना सवाब है ना गुना। अब मुबाह काम के लिए ये उसूल है कि अच्छी अच्छी नीयतों से वो मुबाह काम इबादत बन जाता है। जैसे खाना खाना, वैसे अगर बंदा हुसूल लज्जत के लिए खाता है ठीक है, मना नहीं है, लेकिन सवाब भी नहीं है गुना भी नहीं है, जबकि और कोई वजह ना हो गुना की। अब अगर इसमें ये अच्छी नीयत शामिल करता है तो खाना इबादत बन जाएगा। कैसे? कि जैसे खाने के जरिए इबादत पर कुव्वत हासिल करूंगा, और ये 100% मतलब ये बिल्कुल आप सोचेंगे तो तजुर्बा हो जाएगा आपको। असर में क्या पोजीशन होती है रोजे में? कमजोरी होती है ना, जनरली कमजोरी होती है, प्यास से भी वो मजा नहीं आ रहा होता दिल मतलब, और जैसे मगरिब होती है कुछ पेट्रोल जाता है पेट में, पानी पिया तो कुछ खाया, फिर खाना खाया है ना, फिर तरावी की किसी हिम्मत आ जाती है। अगर तरावी असर के बाद रखी जाती बढ़िया आजमाइश हो जाती है, रोजा भी रखो असर में तरावी पढ़ो है ना, तो आजमाइश हो जाती है ना, तो खाना खाते हिम्मत आ जाती है ना तरावी की, और बिल्कुल नमाजों की हिम्मत आती है, इबादत की हिम्मत आ जाती है। मगर हम अगर नियत नहीं करते तो फिर वो खाने में सवाब नहीं मिलेगा। तो इसलिए खाना खाते वक्त कम से कम इतनी नियत कर ले कि इबादत पर कुव्वत हासिल करूंगा, पानी पीते वक्त नियत कर ले इबादत पर कुव्वत हासिल करूंगा, पानी से बिल्कुल इबादत पर कुव्वत हासिल होती है। ये जैसे कि इफ्तार में सिर्फ पानी भी पी ले ना तो तरावट थोड़ी आ जाती है मगरिब की नमाज और असर की नमाज और मगरिब की नमाज की कैफियत में थोड़ा सा फर्क आ सकता है। तो यूं अलविदा जो है इसमें भी अगर अच्छी नीयतें शामिल कर ली जाए तो ये मतलब सवाब का काम बन जाता है। तो जैसे कि वो पहले भी मैंने अर्ज किया है, ये नीयतें इसमें लिखी हुई है, अलविदा माह रमजान फैजान रमजान में इसका बाब शामिल किया गया है। तो इसमें शुरू के पेज पर ही 12 नीयतें शुरू होती जो है मुख्तसर दिया हुआ है, मजीद भी मतलब इसमें कर सकता है जो नीयत का इल्म रखता हो। तो नंबर एक, अलविदा माह रमजान पढ़ने सुनने के जरिए वाजो नसीहत हासिल करूंगा। नंबर दो, अल्लाह और रसूल अज़्ज़ा व जल्ला सल्लल्लाहु तआला अलैहि वसल्लम की मोहब्बत, माह रमजान मुबारक की उल्फत यानी मोहब्बत दिल में बढ़ाऊंगा। अलविदा पढ़ने से तो और सुनने से कैसी मोहब्बत बढ़ती है, हाय रमजान जा रहा है, हाय रमजान जा रहा है। तो ये मतलब दूसरे महीने भी तो जाते ही हैं, क्यों हम मतलब इसके लिए न कलाम पढ़ते हैं न रोते हैं न कोई गम की कैफियत पैदा होती है दिल में रमजान के लिए, क्यों ऐसा होता है कि रमजान जा रहा है रमजान जा रहा है। मगर ये उनको होती है कि जो नमाज रोजे के पाबंद हो और समझते उन चीजों को, वरना अवाम तो ईद का इंतजार कर रही होती है, और ईद का इंतजार भी कोई वो इसके लिए नहीं कि ये कोई यौम तशक्कुर है हम शुक्र अदा करेंगे इबादत करेंगे वगैरह, मजा आता है मेले में जाएंगे फिल्में देखेंगे और नऊज़ु बिल्लाह मतलब जो होता है आपको इसका अंदाजा है। एक बार शुरू में मदनी चैनल का शुरुआत थी, आपको याद होगा कि एक ने रो रो के सोती पैगाम दिया था, बाबुल मदीना ही का था, उसने रो रो कर वो बयान दिया था, किसी साहिब भाई ने, नौजवान लग रहे थे आवाज से वो, कि हमको तो पता ही नहीं था कि रमजान में जाने का कोई गम भी होता है, ये तो मदनी चैनल के जरिए पता चला कि रमजान की इतनी अहमियत और इसके जाने पर कोई रोता भी है और गम भी करता है, इसका गम पैदा होता है दिल में, तो इस तरह ऐसा पुरसोज उसका वो सोती पैगाम था कि सुनकर बंदा रो पड़े, तो वो रो रहा, वो भी रो रहा था कि मुझे पता चला कि रमजान से इतनी मोहब्बत की जाती है और रोया भी जाता है इसकी मोहब्बत में, गमे रमजान, अल्लाह नसीब करे।
आपने जो भी फरमाया ना कि गमे रमजान के हवाले से जो नमाजी और इस तरह मस्जिदों में होते हैं, तो माजरत के साथ पापा, इसमें भी अगर दावत इस्लामी का इस तरह का माहौल मिले तो शायद, क्योंकि हर नमाजी को भी शायद हो सकता है कि इस तरह की शऊर ना हो कि रमजान शरीफ के जाने का भी कोई गम या कोई दुख या परेशानी होती होती हो,
जनरल पब्लिक को इसकी, इसका शऊर नहीं होता, इसकी तरह बिल्कुल तवज्जो नहीं,
शायद मेरे जैसे लाखों नौजवान हैं, मेरे जैसे लाखों इस्लामी भाई होंगे जिनको माहे रमजान के मामले में ये जो कैफियत हैं, ये अल्लाह आपको सलामत रखे, आपकी इन कैफियत का ये परतो है, आपकी इन कैफियत का फेज है जो ये आ रहा है, और लोग को पता चल रहा है कि रमजान के जाने पर बंदा रोता है, यानी अलविदा हम पहले भी सुनते थे, मस्जिद में पढ़ी जाती थी, लेकिन ये कैफियत जो आज आपकी वो हम देखते हैं, मैं मुझे भी इतने बरसों गुजर गए दाऊद इस्लामी के मदनी माहौल में, और शुरू से भी अलविदा की कैसीटें चलती थी और ऑडियो कैसीटें मिलती थी, घरों में भी बजती थी, लेकिन वो अलविदा की कैसीटें सुनी जाती थी कहीं, लेकिन वो कैफियत, अच्छा फिर वो एक गम के इतना बरकतों वाला और इतनी बख्शिश के परवाने लुटाने वाला महीना जो जा रहा है, तो ये चीजें नहीं फीलिंग होती थी। मेरा ख्याल है शायद यहाँ जितने इस्लाम इस वक्त मदनी चैनल की स्क्रीन पर नजर आ रहे हैं, शायद ये मेरी बात की तायद भी करेंगे, उम्मीद है कि हमें दावत इस्लामी के मदनी माहौल में आकर अमील सुन्नत के ये पुरसोज और पुरकैफ मनाजिर देखकर, कैफियत देखकर, और फिर इसी चीज को मुबल्लिगीन से सुनकर हमें इस बात का अंदाजा हुआ है कि माह रमजान के जाने पर इस कदर गम और अफसोस को वाकई ये यही पता चला है। आप मेरी बात की तायद करेंगे जो हाजरीन यहाँ मौजूद हैं, यहाँ माशाल्लाह, नहीं बिल्कुल इसमें कोई दो राय नहीं है, और अगर क्योंकि नाजरीन तो खैर हम ही देख सकते, हम तो नहीं देख सकते, शायद घर बैठे हुओं को भी हजारों लाखों को शायद ये शऊर इनको बेदार हुआ होगा कि माह रमजान की ये जो जुदाई होती है इस पर क्या, फिर इस जुदाई पर एक वो इस गम में भी जो है ना, वो है ना जिसको गम का मजा नाजे दवा उठाएगी, ये गमे रमजान, गमे मदीना, गमे मुस्तफा, ये ऐसे गम हैं कि इन गमों को बस अल्लाह जिसको नसीब कर दे।
ये हकीकत है, वैसे बुजुर्गों ने किताबें लिखी है हमें रमजान के ताल्लुक से, जिसे
हाफिज इब्ने जौज़ी रहमतुल्लाहि तआला की वदाए रमजान पर किताबें पूरी हैं,
वदाए रमजान
यानी अलविदाए माह रमजान, यानी वैसे वदाए रमजान उसका अरबी में नाम है, और शाया किताब है, मतबू किताब है, ये
छठी सदी के हुए ना
जी, तो इस तरह और
इमाम इब्ने रजब हंबली
उन्होंने भी तफसील लिखी है लताइफुल मारिफ में, और इसके अलावा हाशिम ठठवी साहब रहमतुल्लाहि उनके खुतबात के अंदर इसका तस्करा मौजूद है, और असलाफ का जो है वो इब्ने दिरीनी रहमतुल्लाहि अब्दुल अजीज दिरीनी रहमतुल्लाहि अलैह इनके कलाम के अंदर इसकी बातें मौजूद हैं, बास के कलाम कसाइद इस हवाले से अलविदा माह रमजान पर मौजूद हैं।
साहिब रौदुल फाइक
जी,
बस ये किताबें तो हैं, पढ़ता कौन है, अब ये है भी अरबी में कुतुब, तो अब ये दौर बिल्कुल तब्दील हो गया, अब ये क्या सच्ची बात है कि ये होती है अल्लाह की अता, बिल्कुल अल्लाह की अता है, मैंने कोई किताब नहीं पढ़ी थी, बस मुझे कुदरती तौर पर, मैं छोटा था ना जब से रमजान से मुझे मजा आता था रमजान में, हम छोटे छोटे बच्चे होते थे, रोजे भी नहीं रखते होंगे सर उन दिनों के, हम छोटे छोटे बच्चे थे, रमजान आता था तो रौनकें होती थी गलियों में, खेलते थे, और उस फ्रिज वगैरह का तो नाम भी नहीं सुना था। तो पिछली तरफ गली के कोई आदमी था, वो रमजान में पानी रखता था, वो टब वगैरह से बर्फ डालता था। तो हम ये वो ठंडा पानी पीने चलते, चलो यार ठंडा पानी, हम ठंडा पानी पीते थे जाके, ठंडा पानी पी जाते। वो भी आदमी भी अच्छा आदमी था, हम बच्चों को भी डांटता नहीं था, पानी पिलाता था। ये उसका कमाल था। अगर ये पूछता ना कि तुमने रोजा रखा है, चलो बाबा तुम्हारे लिए नहीं है, तो बड़ा दिल टूटता। अल्लाह उसको गरी के रहमत करे। अब तो कहा उस मुश्किल ही जिंदा हो बेचारा। मतलब होते हैं अल्लाह के नेक बंदे जो इस तरह के काम करके, बच्चों की दिलजोइयां करके, उनको भी पता नहीं कुछ बनाने में उनका भी हिस्सा हो जाए, इस तरह जो झाड़ते हैं वो बिगाड़ने में इनका हिस्सा होता होगा। खैर, तो ये कुदरती तौर पर रमजान का मजा था। फिर आहिस्ता आहिस्ता हमारे मोहल्ले की मस्जिद में अलविदा पड़ी जाती थी, तो इसका पता नहीं क्या एक दिल पर असर पड़ता था कुदरती। फिर कुछ मतलब यानी कि आगे बढ़े, कोई मदनी माहौल तो इस तरह नहीं माहौल मिला। तो वो एक बार मैंने अपनी नूर मस्जिद में एहतिकाफ किया था, पहला एहतिकाफ था या खुदा जाने आखिरी एहतिकाफ था, अभी मैं भूल गया मेरा वहां का। तो वहां हम लोग सब, मेरे पास ईसाई भाई बैठे हुए थे काफी, वो 29 जैसे आज 29 का रोजा गुजर गया, तो वो 29 का रोजा गुजार कर हम लोग तरावी पढ़ के बैठे थे। चांद का ऐलान शायद रुयत हिलाल का और ये अंदाज हो सकता है उस वक्त ना हो कि 9 बजे ऐलान हो गया फाइनल के चांद नहीं हुआ। तो यार 9 बजे ऐलान भले हो गया, फिर भी अगर गवाही साबित हो सकती है, साबित होगी तो ऐलान तो होगा भाई, शरण यानी कि जो भी शरीयत के तकाजे पूरे हो गए, ऐलान तो कल ईद है तो ये मुमकिन तो है। खैर, तो अब ये कि हम लोग बैठे हुए थे, इतने में किसी ने एकदम खुशी वाले अंदाज में ईद का चांद नजर आ गया करके उसने कहा, क्या अब उधर एक खुशी की एक लहर तो दौड़ती है। अब मैं बिल्कुल सीरियस हो गया, मुझे बस एकदम ये सब ये एक इत्तिफाकी अम्र था। बैठे हुए थे हम लोग, एकदम झटका लगा मुझे, झटका लगा और अलविदा पढ़ने का। और मेरा तो हिसाब किताब तो था, मैं पहले ही बताया था, मैं सुनता रहता था, कुछ अशार याद हुए लिख लिए माइक में सुनकर, और इस तरह मैंने अलविदा पढ़नी शुरू कर दी। अरे भाई, वो बिल्कुल वो आनंद फानन जो अंदाज जो था वो तब्दील हुआ और रोना धोना मचा। ये इस तरह का कुछ मुझे याद पड़ता है। तो ये हकीकत है कि मतलब ये मीठे मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम की भोली भेड़े हैं। इनको कोई अगर सही रास्ते पर चलाएगा ये चल पड़ेंगे, इनको गलत रास्ते पर ले तो ये भटक भी जाते हैं बेचारे। ये इस उम्मत को बस कोई संभालते रहे ना और इनको नेकियों के रास्ते पे हंकाते रहे ना, तो यहाँ चलते रहेंगे। खैर, चांद रात को चांद की सुनकर खुश होना, मुबारकबाद देना, ये सब जायज है, 100% जायज है। लेकिन बस कुदरती तौर पर मुझे वो झटका लग गया, मेरे अंदर ये कैफियत थी। मैं चांद रातों को यानी एक दौर जब था घरों पर जाता था और इस तरह के माहौल नहीं थे, तो जब चांद रात को जैसे घर जाऊं ना तो घर वाले भी समझते थे कि अब ये बात नहीं करेगा, आज बोलेगा नहीं, चुप रहेगा ये। तो मैं बस चुप लग जाता था फिर, मुझे बस वो दिल उदास उदास के रमजान चला गया, रमजान चला गया, रमजान चला गया। अब इस वक्त भी जैसे मैं बोल रहा हूँ सब कुछ कर रहा हूँ, मैं सही बोलता हूँ, मुझे अजीब सा ही लग रहा है कि जैसे वो नहीं मैयत हो जाती है या कुछ कुछ हो जाता है बहुत बड़ा, यानी कि हादसा के वो सदमा या हादसा या कुछ हो गया है ऐसा, है ना कि वो कैफियत नहीं है कि एक आदमी को कोई खुशी मिल रही हो। बस बोलूंगा अभी, हंसूंगा भी ना, मैं हंस भी दूंगा, लेकिन बस पता नहीं क्या हो रहा है मुझे, अब वो अल्फाज में मैं बोल नहीं सकता आपको, कुछ हो रहा। अब कभी वो आंखों के जरिए जाहिर होता है, कभी अल्फाज के जरिए जाहिर होता है, कभी कुछ पता नहीं होता, तो चुप लग जाती है, कफले मदीना लग जाता है। तो मेरे होंठों का तबस्सुम तो तुमने देख लिया, जो दिल पे बीत रही है वो कोई क्या जाने। तो रमजान का गम अल्लाह पाक नसीब करे, यानी मुबालगा करें ना तो سچی بات ہے کہ اپنی تو یہ کہ سارا سال رمضان کا انتظار رہتا ہے. اللہم بلغنا رمضان, ہم لوگ پڑھتے ہیں دعا, اور یہاں فیضان مدینہ میں پانچوں نمازوں میں یہ دعا مانگی جاتی ہے, اللہم بلغنا رمضان, یعنی اے اللہ رمضان سے ملا دے, ہم کو رمضان نصیب کر دے. اللہم بلغنا رمضان بصحت وعافیہ, صحت اور عافیت کے ساتھ رمضان نصیب کر دے. اور یہ دعا کل غروب آفتاب سے شروع ہو جائے گی, پھر رمضان آ جائے, پھر رمضان عطا ہو جائے, پھر مل جائے, پھر مل جائے, پھر مل جائے. بڑا پیارا مہینہ ہے, اس میں تو وہ سوز ہی سوز ہے یار, مزہ ہی مزہ ہے, لطف ہی لطف ہے, رحمت ہے, کرم ہے. تو عید کی خوشیاں بھی منانی ہے. اس میں یہ ایک پوائنٹ قابل غور ہے کہ عید کے دن خوشی کا اظہار کرنا یہ مستحب ہے. اظہار کرنا, خوشی ظاہر کرنا, خوش ہونا یہ نہیں لکھا ہوا ہے, خوشی ظاہر کرنا. تو اب جس کے دل میں غم ہے رمضان کے جانے کا, نہیں اس کو خوشی حاصل ہو ہی نہیں رہی عید کے دن, تب بھی یہ ظاہر کرے خوشی, اب اس کو امید زیادہ ثواب ملے گا کہ مستحب پر عمل کر رہا ہے, خوشی ظاہر کر رہا ہے, مبارکباد دے رہا ہے. تو یوں مطلب یہ کہ عید کو یوم غم نہ منائے بلکہ خوشی کا اظہار کرے, اور جو کیفیات ہے وہ بولے ٹھیک ہے دل میں جو بھی ہو. اچھا اب عید کا دن گزر گیا, سورج ڈوب گیا, عید ختم ہو گئی, اب وہ تین عیدیں لوگ منا رہے ہیں وہ ایک عوامی ہے, لیکن عید کا دن گزر گیا. اب اگر اس کی غم کی کیفیت ظاہر ہو جاتی ہے یا تو وہ الگ بات ہے, یا عید کے دن بھی غم کی کیفیت اگر اس کی ظاہر ہو جاتی ہے تو ظاہر ہے وہ شریعت اس پہ کیا مطلب پابندی تو نہیں لگائی ہے, گناہگار تو وہ نہیں ہے, لیکن بہتر یہ ہے کہ وہ خوشی کا اظہار کرے عید کے دن. لیکن اب کوئی کرتا ہے, کوئی کسی سے نہیں ہو پاتا, نہیں سوچ کا پڑتا تو کیا کرے, اس پر بھی کوئی قلم لگے گا نہیں, اس پر طنز کرنا مذاق اڑانا ظاہر دل آزاری والا کام ہے. اگر کوئی نہیں بولتا, نہیں مبارکباد دیتا تو گناہگار وہ بھی نہیں ہے کہ مستحب پر عمل اس نے چھوڑا, خوشی کا اظہار نہیں کر رہا وہ تو, لیکن اس کی وجہ سے وہ گناہگار نہیں کہا جائے گا. تو بہرحال وہ نیت ہے, تو اللہ اور رسول کی اور رمضان شریف کی محبت دل میں بڑھاؤں گا الوداع سن کر, پڑھ کر یا سن کر, نیکیوں میں رغبت حاصل کروں گا, نیکیوں میں رغبت تو ملتی ہے. الوداع سن کر جب رونا آتا ہے, بھائی کاہے کو آتا ہے رونا, رمضان کی محبت, رمضان نیکیوں کے حوالے سے تو مشہور ہے, نیکیاں کی جاتی ہیں اس میں, ساری نقشے ہی بدل جاتا ہے اسلامی ممالک میں, لوگ اتنا نمازوں میں اور عبادتوں میں مطلب آگے بڑھ جاتے ہیں, خوب خیر خیرات کرتے ہیں, سارا سال جتنی خیرات نہیں کرتے اتنا رمضان میں کرتے ہیں. خوشیاں یعنی کہ یوں نیکیاں تو ہیں اس میں, تو نیکیوں میں رغبت حاصل کروں گا, گناہوں سے بچنے کا ذہن بناؤں گا. تو یہ نیتیں اس صورت میں درست ہوں گی جبکہ پڑھا جانے والا کلام شریعت کے مطابق ہو اور اس میں واضح و نصیحت وغیرہ شامل بھی ہو. جب رمضان المبارک کے آخری گھڑی تک بارگاہ الہی میں اپنی مغفرت کے لیے وقتاً فوقتاً گریہ و زاری کی کوشش کرتا رہوں گا, رو رو کر اپنی مغفرت مانگنے کی کوشش کرتا رہوں گا. آہ آہ آہ, ایک فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم میں یہ بھی ہے, محروم ہے وہ شخص جس نے رمضان کو پایا اور اس کی مغفرت نہ ہوئی, کہ جب اس کی رمضان میں مغفرت نہ ہوئی تو پھر کب ہوگی. واسطہ رمضان کا یا رب ہمیں تو بخش دے, نیکیوں کا اپنے پلے کچھ نہیں سامان ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. علامہ ابن رجب حنبلی علیہ رحمت اللہ الولی نقل فرماتے, بعض بزرگوں کی رمضان المبارک سے محبت کا یہ علم تھا کہ 6 ماہ پہلے سے دعائیں کرتے, الہی ہمیں رمضان کا مہینہ نصیب فرما, اللہم بلغنا رمضان. اور رمضان مبارک جب تشریف لے جاتا تو 6 ماہ تک دعائیں مانگتے، الہی رمضان کی عبادت قبول کر لے. یہ لطائف المعارف پیج نمبر 280 پر ہے. تو اس طرح مطلب یہ کہ پہلے کے بزرگوں کو رمضان شریف کی محبت اور اس کے جانے کا غم ہوتا تھا، اس کی کافی حکایات ملتی ہیں. اب بہرحال یہ کہ کم ہو گیا، لیکن الحمدللہ دعوت اسلامی کے مدنی ماحول میں بہت زیادہ یہ مناظر دیکھنے کو ملتے ہیں اللہ کی رحمت سے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
الوداع
ہمارا
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک سوال کچھ اس طرح کا ہمارے پاس آیا ہے کہ الوداع کے موقع پر پڑھی جانے والے جو کلام ہیں ان میں ایک شعر اس قسم کا بھی ہے. یہ کہتے ہیں کہ تیری آمد پہ جو خوش ہو رخصت، پر کرے غم ملے اس کو جنت. یہ حدیث مبارک میں آیا، کیا اس قسم کی کوئی حدیث ہے؟
یہ شعر میرا ہی ہے، لیکن بعد میں مجھے پتا چلا کہ حدیث کی سند نہیں ہے، موضوع میں نے کہیں پڑھی تھی تو وہ تو کبھی کا برسوں ہو گئے نکال دیا ہے کلام سے.
یہ ابھی پڑھا جا رہا ہوگا شاید،
کہیں پڑھا ہو کسی نے تو پرانی کتاب سے پڑھا ہو، میں کیا کہوں. میں اس سے رجوع کرتا ہوں، مجھے ارے میں نے کتاب میں پڑھا، اپنے طور پر میں نے گھڑا نہیں ہے، معاذ اللہ. یہ حدیث پڑھی تھی میں نے، پتا نہیں یہ، بلکہ یہ روایت تو فیضان سنت میں تھی پہلے. بہرحال یہ کہ اب چونکہ اس کی سند نہیں ملتی تو یہ بھی نہیں کہہ سکتے کہ یہ ہر صورت میں یہ غلط ہی غلط ہے. سند نہ ملنا ان سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کی طرف جو نسبت ہوتی نا اس طرح کی باتیں، تو اس کو علماء تحقیق کرتے اس کو موضوع کہتے ہیں کہ یہ من گھڑت ہے یہ روایت. اب اللہ بہتر جانے، میں تو اب یہ نکال دیا، اس کو بہت سال ہو گئے نہ پڑھا جائے یہ شعر.
محمد سرور اتاری کراچی سے عرض کر رہا ہوں، اللہ پاک کے کرم سے ہمیں ایک روزہ اور نصیب ہو گیا. اگر ہر اسلامی بھائی اور اسلامی بہنیں دو دو نفل شکرانے کی نیت سے پڑھ لیں تو اس بارے میں آپ کیا فرماتے ہیں؟
نفل شکرانے کے ایک دن بڑھ گیا. اچھا، سرکار صلی اللہ تعالی علیہ وسلم کی مبارک زندگی میں 29 والے رمضان زیادہ آئے تھے یا 30 والے؟ مجھے 29 والے کا یاد پڑتا ہے. تو اب ایک دن بڑھ گیا، یہ واقعی ہے تو نعمت اللہ تعالی کی، اور ہر نعمت پر شکر ادا کرنا چاہیے اللہ تعالی کا. تو یوں اگر کوئی دو نفل پڑھتے ہیں شکرانے کے تو مدینہ مدینہ اچھی بات ہے. تو جو پڑھے ہوں بے شک پڑھے، شکرانے کے نفر پڑے، اللہ کا شکر ادا کرے الحمدللہ. مجھے بھی جب پتا چلا کہ چاند نہیں ہوا تو میرے منہ سے بھی نکلا الحمدللہ، اللہ کا شکر ہے. اللہ نے ایک اور دن ہم کو ادا کر دیا اپنے فضل و کرم سے، اپنے خزانہ کرم سے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
جلد 3 صفحہ نمبر 156. رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے کل 9 رمضان کے روزے رکھے، جن میں سے 2 بار ماہ رمضان 30 دن کا تھا اور 7 بار 29 دن کا.
9 رمضان میرے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اپنی ظاہری حیات میں روزے فرض ہونے کے بعد پائے، تو اب اس میں 2 30 کے تھے، باقی 7 29 کے تھے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ہند کے شہر پونا سے محمد غیبی رضا تاری عرض کر رہا ہوں. امیر اہل سنت کی بارگاہ میں سوال یہ ہے کہ اگر والدین میں سے یا گھر میں کسی کا انتقال ہو جائے اور جب پہلی عید آتی ہے تو سوگ کی وجہ سے نئے کپڑے پہننے اور خوشی منانے میں یہ کراہت محسوس کرتے ہیں، تو ایسا کرنا کیسا؟ اس کے متعلق کچھ مدنی پھول ارشاد فرما دیجئے.
3 دن جب گزر گئے اور اب عید آئی، بھلے 6 مہینے کے بعد عید آئی، تو یہ پہلی عید، یہ اس کو بولتے ہیں کہ مردے کی پہلی عید ہے، تو پہلی عید کو یہ اس کے گھر والے جو ہیں خاندان والے یہ عید نہیں کرتے، اور معاذ اللہ بس غم کا ماحول بناتے، سوگ بناتے، یہ حرام ہے، اس سے بالکل بچنا ہوگا. عید خوشی کا دن ہے، سنت ہے، تو چلو اگر خوشی دل میں نہیں داخل ہوئی تو یہ اس میں بندے کا اپنا اختیار نہیں ہے، لیکن اس طرح کا ماحول بنانا سوگ کا، میت کے سوگ کا، تو یہ حرام ہے، اس سے بچنا ہوگا. بالکل نئے کپڑے بھی پہنے، نئے کپڑے پہننا واجب نہیں ہے، مستحب ہے نئے یا دھلے ہوئے عمدہ کپڑے، لیکن اب اس لیے نہ پہننا کہ یہ میت کو سوگ کی وجہ سے نہ پہننا, سوگ کی وجہ سے نہ پہننا یہ حرام کر دے گا, گناہگار کر دے گا. شریعت نے سوگ نہیں رکھا, آپ نے سوگ کیوں منایا؟ اس طرح یہ جمع ہوتے ہیں تعزیت کے لیے, کچھ سنا رونا دھونا مچتا ہے اور یہ معاذ اللہ ہم ڈرامہ بازی کرتے ہوں گے, سب کو رونا تھوڑی آتا ہوگا. خاندان دور کی رشتے دار, یہ عورتوں میں زیادہ ہوتا ہے, دور کی رشتے دار آتی ہے اور کپڑا ڈھکتی ہے اور وہ آوازیں نکالتی ہے, کس نے آنسو چیک کرنے کہ رو بھی رہی ہے یا کیا, تو یہ سب نہیں کرنا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یا سیدی یہ ارشاد فرمائیے کہ دوران اعتکاف روزہ ٹوٹ جائے تو کیا بعد میں اس روزے کے ساتھ اعتکاف بھی لازمی ہوگا؟
یہ کہ روزہ تو ٹوٹ گیا, اب اس کی تو قضا فرض ہے ہی ہے اور اعتکاف کی قضا بھی واجب ہے, تو ایسی صورت کر سکتے ہیں کہ رمضان شریف کے بعد جو ہے وہ اگر یہ قضا اعتکاف کی نیت بھی کر لے, اسی میں قضا روزے کی بھی نیت کر لے, تو رمضان کا قضا روزہ بھی ادا ہو جائے گا, اعتکاف کا اعتکاف ہو جائے گا.
الگ الگ بھی کر سکتے ہیں نا,
سمجھ میں تو آتا ہے کہ مطلب روزہ شرط ہے اس میں. اسی طرح مطلب اگر رمضان ہی میں اگر وہ دن باقی ہیں تو رمضان میں قضا کر لے اعتکاف, تو اب وہ قضا روزے کی نیت نہیں کرے گا بلکہ فرض روزہ ہے وہی اس اعتکاف میں وہ شامل ہے, اور بعد میں ایک روزہ قضا تو اس کو کرنا ہے, اب ٹوٹ گیا تھا اس لیے. صلو علی الحبیب صلی اللہ تعالی علی
محمد. نواز اتاری ضلع رحیم یا خان پاک جامع کبینہ, پیارے پیارے امیر اہل سنت کی بارگاہ میں میرا سوال یہ ہے, عید والے دن فجر کی نماز کے بعد قبرستان میں بہت رش ہوتا ہے, والدین بہن بھائی کے اس سال ثواب کے لیے دعوت اسلامی کے مدنی اتیار کے بستے قبرستان میں لگا سکتے ہیں, اور ان کے اس سال ثواب کے لیے زیادہ سے زیادہ کون سا وظیفہ کر گئے ان کو اس سال ثواب کریں, رہنمائی فرما دیجئے.
بستے لگانے میں تو سر کو حرج نہیں ہے, اپنے وہاں کے ذمہ داران سے مل کر یہ ترکیب بنانی ہے کہ قبروں پر تو بستے لگتے نہیں ہیں, راستے میں ایسی جگہ پر جہاں پہلے قبریں کبھی نہیں تھی وہاں تنظیمن تو اس کی کوئی ممارت نہیں ہے. اب یہ کہ اپنے ذمہ دار اسلامی بھائی جو ہیں یہ واقعی ایسی جگہ پر لگائیں تو فائدہ ہو سکتا ہے. فیضان رمضان پیج نمبر 316 پر ہے, منقول ہے کہ جو شخص عید کے دن 300 مرتبہ سبحان اللہ و بحمدہ پڑھے اور فوت شدہ مسلمانوں کی ارواح یعنی روحوں کو اس کا ایصال ثواب کرے تو ہر مسلمان کی قبر میں 1000 انوار داخل ہوتے ہیں, اور جب وہ پڑھنے والا خود مرے گا اللہ پاک اس کی قبر میں بھی 1000 انوار یعنی 1000 نور داخل فرمائے گا. سبحان اللہ و بحمدہ یہ پڑھنا ہے 300 مرتبہ عید کے دن. صلو علی الحبیب صلی اللہ تعالی. انہیں سب سے بہتر شادی صالح صاحب کا طریقہ انہوں نے پوچھا, یعنی ایک وظیفہ یہ بھی ہے, اب وہ یہ نہیں کہہ سکتے کہ یہ سب سے بہتر ہے, فرض نمازیں سب سے بہتر ہوتی ہیں تو فرض نماز کا اصال ثواب بھی تو ہو سکتا ہے, تو یہ بھی کیا جائے عید کے دن اصال ثواب. سارے رمضان مبارک کے روزوں کا اصال ثواب بھی ہو سکتا ہے, روزانہ ہر روزے کا اصال ثواب بھی ہو سکتا ہے, ہر نیکی کا اصال ثواب کیا جا سکتا ہے, حج کیے ہیں ان کا بھی اصال ثواب ہو سکتا ہے, عمرے کا بھی اصال ثواب ہو سکتا ہے. صلو علی الحبیب.
درود پاک کی اگر خاص طور پہ عید کے دن جو ہے وہ یاد رکھا جائے نبی کے کریم صلی اللہ علیہ وسلم پر درود پاک پڑھنا کہ انہی کے صدقے میں عید ملی ہے,
بے شک بے شک, تو اپنے ہاتھ میں ڈیجیٹل تسبیح اگر آپ بسا لینا ہے ہوگی ان کے ہاتھوں میں ماشاء اللہ. ہاں تو یہ بیان سنتے سنتے نہیں پڑھنا ہے, یہ دھیان میں رکھنا جب وقفہ ملے, یا اس کے علاوہ جیسے عیسائی بھائیوں سے بات چیت کر رہے ہیں تو اس وقت بھی اگر تسبیح ہوگی تو جب جب وقفہ ملے موقع ملے تو آدمی پڑھتا رہے. تو جیب میں تو میرے بھی رکھی ہوئی ہے. نہیں مٹا نہیں, ویسے اس وقت مٹانے کی نیت نہیں تھی. تو یہ اگر رکھیں گے تو فائدہ ہوگا انشاءاللہ. یہ ہاتھ میں ہوتی ہے تو زبان چل جاتی ہے پڑھنے میں, ورنہ پھر توجہ نہیں رہتی. جس کی توجہ رہتی ہے تو اس کو حاجت بھی نہیں ہے.
اس حوالے سے
ماشاء اللہ دکھا رہے ہیں بھائی ڈیجیٹل تصویر. اس دن سمجھا تھا فائدہ ہوا اس کا ماشاء اللہ. سب کے پاس ہونی چاہیے اور یہ مستقل سارا سال ہونی چاہیے, فائدہ ہوتا رہے گا انشاء اللہ. درود شریف پڑھیں, جو بھی ذکر اللہ کرنا ہے تو وہ کرتے رہیں اس پر ماشاء اللہ. سبحان اللہ, صلوا علی الحبیب صلی اللہ تعالی محمد. اللہم انک عفو کریم تحب العفو فاعف عنی. اللهم اجرنی من النار, اللهم اجرنی من النار, اللهم اجرنی من النار. صلوا علی الحبیب صلی اللہ علیہ وسلم. لا اله الا الله العليم الكريم. سبحان الله رب السماوات السبع ورب العرش العظيم. فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم, جس نے اس دعا کو تین مرتبہ پڑھا تو گویا اس نے شب قدر حاصل کر لی. لا اله الا الله الحليم الكريم سبحان الله رب السماوات السبع ورب العرش العظيم. لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبع ورب العرش العظيم. لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبع ورب العرش العظيم. صلوا على الحبيب صلى الله عليه وسلم. حضرت سیدنا عبداللہ بن عمر بن عاص رضی اللہ تعالی عنہما فرماتے ہیں, جو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں, اور جو مجلس سے خیر و مجلس سے ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مہر لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں. سبحانک اللہم وبحمدک لا اله الا انت استغفرك واتوب اليك. سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك. سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك. صلوا على الحبيب صلى الله تعالى على محمد.
طيبة شمس ضحى طلب كدر طيبة شمس ضحى طلب كدر قعبك بدر رجا طلب كدر ہوئے انتخاب
مجموعہ مدنی مذاکرہ